वालेकुम। अंदाज जहाँ के साथ मोहम्मद मेहती शराफत हाजिर है। हमारा ईमेल एड्रेस है andaz_jahan@sahartv.ir और हमारी वेबसाइट का पता है urdu.sahartv.ir। और अंदाज जहाँ में आज हमारी गुफ्तगु का मौजू है पाकिस्तान में शिया मुसलमानों के खिलाफ मुनज़्ज़म फ़िरकावाराना दहशतगर्दी। तो लीजिए मुलाहिज़ा फरमाइए अंदाज जहाँ। नाज़रीन, पाकिस्तान के इलाके गिलगित में कर्फ्यू 8वें रोज़ भी जारी रहा। शहर में खाने पीने की अशिया और दवाओं की शदीद किल्लत हो चुकी है, जबकि मोबाइल सर्विस भी मुसलसल बंद है और टेलीफोन का राबता भी मुनक़ता है, जिसकी वजह से शहर के हालात के बारे में सही खबर मिलने में काफ़ी दुश्वारी का सामना है। ऐसा लगता है कि पाकिस्तान में एक मुनज़्ज़म साजिश के तहत शिया मुसलमानों के खिलाफ फ़िरका वाराना दहशतगर्दी को फ़रोग दिया जा रहा है। गिलगित के हालात काफ़ी अरसे से इंतहाई ख़राब हैं और वहाँ मुसल्लह दहशतगर्द रास्तों में मुसाफिर बसों को रोककर शिया मुसाफिरों को बसों से उतारते हैं और उन्हें गोलियों से भून डालते हैं। हालिया चंद महीनों में इस किस्म के मुतअद्दिद वाक़यात रूनुमा हो चुके हैं। शिया मुसलमानों पर इस तरह मुनज़्ज़म हमले किए जा रहे हैं कि लोग सफ़र करने से डरने लगे हैं। अभी गिलगित के हालात मामूल पर वापस नहीं आए थे कि पीर की शाम क्वेटा में मुसल्लह दहशतगर्दों ने हमला करके कम से कम 6 शिया मुसलमानों को शहीद कर दिया। गिलगित की तरह क्वेटा और बलूचिस्तान के दीगर इलाकों में भी शिया मुसलमानों पर तसलसल के साथ मुनज़्ज़म तौर पर हमले किए जा रहे हैं, जिनकी वजह से पूरे मुल्क के शिया मुसलमानों में बजा तौर पर बेचैनी पाई जाती है। तो आइए चलते हैं इस्लामाबाद स्टूडियो, जहाँ पाकिस्तान के एक मुमताज़ दानिश्वर और सीनियर तज़िया निगार डॉक्टर कंदील अब्बास साहब मौजूद हैं। उनसे गुफ्तगु का आगाज करते हैं। कंदील अब्बास साहब, अस्सलाम वालेकुम।
जी वालेकुम अस्सलाम।
कंदील साहब, क्वेटा में पीर की शाम के हमले में कितने लोग शहीद हुए और इनका ताल्लुक किस फिरके से था?
जो अखबारी इतलात हैं इसके मुताबिक 6 से 8 लोगों की खबर है कि क्वेटा में जो हमला हुआ उसमें वो शहीद हुए, और इसी तरह एक खबर ये थी कि ईरान से वापस आने वाली एक बस में भी कुछ दहशतगर्दों ने सवार होकर उसमें सवार 2 नौजवान शिया नौजवानों को उतारा और उनको भी गोलियां मार दी गईं। और ये उन्हीं वाक़यात का तसलसल है जो गुज़श्ता चंद महीनों से पाकिस्तान में शुरू हुए हैं, और कराची और पंजाब से शुरू होने वाले ये वाक़यात जब क्वेटा, पूरे बलूचिस्तान और गिलगित तक पहुँचे तो अब एक लिहाज से पूरा पाकिस्तान ही इस तरह की दहशतगर्दी की लपेट में है, और ये इंतहाई मुनज़्ज़म दहशतगर्दी नज़र आ रही है, जिससे पाकिस्तान की जो दाखली सालमियत है और उसको शदीद किस्म के चैलेंजेस का सामना है। लेकिन इसके साथ साथ एक अहम बात यह है कि पाकिस्तान की जो मेजॉरिटी है वो शिया और सुन्नी मुसलमानों का आपस में इंतहाई करीबी ताल्लुक है और इंतहाई हम आंगी और यकजहती की फ़ज़ा है पाकिस्तान में, और शिया और सुन्नी के आपस में रिश्ते नाते हैं। मैं इस बुनियाद पर इस दहशतगर्दी को कभी ये पसंद नहीं करूँगा कि फ़िरका वाराना दहशतगर्दी करार दिया जाए। ये दहशतगर्दी ज़रूर है लेकिन इसका फ़िरका वारियत से कोई ताल्लुक़ नहीं है। एक दहशतगर्दों का टोला, एक ग्रुप है जो जब उनको कोई और हदफ नहीं मिलता, कोई और मकसद नहीं मिलता, तो वो शिया मुसलमानों को टारगेट करना शुरू कर देते हैं। वो असल में शिया के जो दुश्मन हैं वो पाकिस्तान के दुश्मन हैं, आलम इस्लाम के दुश्मन हैं, और वो पाकिस्तान की सालमियत को नुकसान पहुँचाना चाहते हैं। इसलिए कि पाकिस्तान में फ़िरका वाराना बुनियादों पर कभी ये मसला रहा ही नहीं। जब पाकिस्तान बना तो शिया और सुन्नी ने مل کر یہ ملک بنایا، اس کے بعد پاکستان کی تعمیر میں بھی شیعہ اور سنی مل کر آگے بڑھے. آج پاکستان کے پارلیمنٹ کے اندر دیکھ لیں، پاکستان کے مختلف اداروں میں دیکھ لیں، شیعہ اور سنی مل کر پاکستان کے اندر اپنا کردار ادا کر رہے ہیں. لیکن افسوس سے یہ کہنا پڑتا ہے کہ کچھ طاقتیں ایسی ہیں جو دہشت گردوں کی پشپنائی کر رہی ہیں، اور وہ وہی طاقتیں ہیں کہ جو پاکستان کی سالمیت کی دشمن ہے، وہی طاقتیں ان دہشت گردوں کی پشپنائی کر رہی ہیں. اب یہ کوئٹہ کے واقعات ہوں، کراچی کے واقعات ہوں، یا گلگت بلتستان ہو، یہ وہی طاقتیں ہیں جو پاکستان کی سالمیت کو نقصان پہنچانا چاہتی ہیں، اور انہی طاقتوں کی پشپنائی سے یہ دہشت گرد شیعوں پر منظم حملے کر رہے ہیں.
جی قندیل صاحب، اس وقت کوئٹہ میں صورتحال کیا ہے؟
ظاہر ہے کہ کوئٹہ میں چونکہ مسلسل یہ واقعات ہو رہے ہیں، اور خاص طور پر وہاں کی ایک مضبوط اور مؤثر برادری ہے جو ہزارہ برادری ہے، اس کے لوگوں کا کوئٹہ میں بہت زیادہ اثر و رسوخ ہے، اور ان کی طرف سے ہزارہ ڈیموکریٹک پارٹی بھی ایک منظم انداز میں کام کر رہی ہے، اور ان کا پارلیمنٹ میں بھی ریپریزنٹیشن ہے. جب ان کو ٹارگٹ کیا جاتا ہے تو وہاں پر جو ان کے اپنے مذہبی رہنما ہیں، ہمیشہ انہوں نے اپنی کمیونٹی کو یہ تاکید کی ہے کہ وہ دہشت گردی کا جواب طاقت کے استعمال سے مت دیں، کیونکہ یہ پاکستان کی سالمیت کا مسئلہ ہے. اگر دونوں طرف سے طاقت کا استعمال ہوگا تو اس سے دشمن کی سازش کامیاب ہوگی. یہی وجہ ہے کہ ہر وقت جب بھی اس طرح کے واقعات ہوتے ہیں وہاں پر پروٹیسٹ ضرور ہوتا ہے، اور اس پروٹیسٹ میں حکومت سے مطالبہ کیا جاتا ہے کہ وہ دہشت گردی کے واقعات کو کنٹرول کریں، اور خدا نخواستہ اگر اس طرح کے واقعات کو حکومت کنٹرول نہ کر پائی تو ظاہر ہے کہ ملک جو داخلی سلامتی ہے اس کو شدید خطرات لاحق ہو سکتے ہیں.
بہت بہت شکریہ قندیل عباس صاحب. اور ناظرین چلتے ہیں لندن اسٹوڈیو، جہاں بر صغیر کے ممتاز دانشور ڈاکٹر علی جعفر زیدی صاحب موجود ہیں. زیدی صاحب السلام علیکم.
جی وعلیکم السلام.
زیدی صاحب، اس وقت پاکستان میں گلگت سے لے کر کوئٹہ تک شیعہ مسلمانوں کے خلاف منظم طور پر دہشت گردانہ حملوں کا جو سلسلہ شروع ہوا ہے، اس کے بارے میں آپ کا تجزیہ کیا ہے؟
جی میں سمجھتا ہوں کہ یہ اسی کڑی، اس کی ایک کڑی ہے اس پر ایجنڈے کی جو کہ پاکستان کے بارے میں استعمار کی ہے، کہ پاکستان کو ڈیسٹیبلائز کیا جائے، پاکستان کو کمزور کیا جائے. اس میں اب تک کئی حربے استعمال ہو چکے، اور اس میں یہ ایک حربہ رہ گیا تھا جو اتنی شدت سے پھر اٹھا ہے. یہ اس کی ابتدا تو 1980s میں شروع ہوئی تھی، گلگت میں بالخصوص، اور پارا چنار، اور وہاں پر شیعوں کے بارے میں سپاہ صحابہ نے جو وہاں اقدامات اور قتل عام کیا تھا، اور یوں تو خیر پورے ملک میں ہی ضیاء الحق نے جو یہ تنظیم کھڑی کی تھی، اور ضیاء الحق نے تنظیم کھڑی کی تھی سعودی عرب اور امریکہ کے مخصوص مفادات کے تحفظ کے لیے، جس سے آگے پھر چل کے طالبان کی شکل بھی بنی، جہادی بھی، القاعدہ بھی، اور اس ریجن میں پھر یہ مذہبی جنونیت جو ہے اس کو اتنا اٹھایا گیا. اور اس کے ساتھ ہی پھر اس وقت اگر آپ کو یاد ہو کتاب آئی تھی کلیش آف سیولائزیشن سیموئل ہنٹنگٹن کی، جس میں اسلام کا ٹکراؤ باقی تہذیبوں کے ساتھ جس کا موضوع تھا. تو یہ ٹکراؤ پیدا کرنے کے لیے مذہبی تنظیمیں کھڑی کی گئی تھیں، فائنانس کیا گیا تھا سعودی عرب کے تھرو، اور امریکہ نے پھر براہ راست یہ تنظیمیں کھڑی کیں، اور ان کے جو درسگاہیں تھیں اور جو اڈے تھے وہ آپ کو اور سب کو معلوم ہے کہ وہ پختونخوا جسے آج کہتے ہیں، یعنی فرنٹیر کا جو علاقہ ہے، اس میں قائم کیے گئے تھے. اور یہ جو دہشت گرد ہیں یہ اس طرح سے وہاں پیدا ہو رہے تھے، اور ابھی تک سنا ہو رہے ہیں، جس طرح فیکٹری میں کوئی پروڈکشن ہوتی ہے، یعنی سینکڑوں کی تعداد میں ہر ماہ یہ نکالے جاتے ہیں، اور ان کی پھر آبویسلی ان کے آبجیکٹیوز ہیں اور ان کو ہدف دیے جاتے ہیں. تو آج کی صورتحال گلگت کی تو بہت ہی شرمناک اور افسوسناک ہے کہ وہاں کے معصوم نہتے انسانوں پر جس طرح سے قتل عام کیا گیا اور ابھی تک جاری ہے، اور اس پہ کرفیو کے بعد اب صورت یہ ہے कि उनके पास ना खाने के लिए है कुछ और ना ही उनके पास पानी तक का फुकदान है, और बहुत जल्द अगर इसका सद्व्यवहार ना किया गया तो वहाँ ह्यूमैनिटेरियन प्रॉब्लम पैदा हो जाएगा। तो ये उस खित्ते को कमज़ोर करने के लिए, और जब कोई भी खित्ता कमज़ोर होता है तो वो इस्तेमार के करीब या उसको अपने चुंगल में लाना आसान होता है। और ये खित्ता इसलिए भी इम्पॉर्टेंट है कि गिलगत की सरहदें चीन के साथ मिलती हैं, उधर जम्मू और कश्मीर के साथ हैं, इधर अफगानिस्तान के साथ हैं। तो जुग्राफियाई अहमियत का हामिल ये खित्ता ना सिर्फ पाकिस्तान के लिए अहम है बल्कि अफगानिस्तान, चीन के और जम्मू कश्मीर के बॉर्डर्स के साथ मिलने की वजह से इसमें और ममालिक का इंटरेस्ट भी है। अमेरिका का तो है ही, बहरहाल मैं समझता हूँ नेबरिंग कंट्रीज़ का भी उतना ही इंटरेस्ट है। और इस खित्ते को अगर ये मुस्तहकम रहता है, अगर ये माशी और सियासी तौर पे मजबूत रहता है खित्ता, तो फिर वो अजाइम हासिल या वो हदफ हासिल नहीं किए जा सकते जो कि इस्तेमार चाहता है। और इसमें मैं समझता हूँ, और रिपोर्ट्स भी जो मिली हैं और आज भी वहाँ के तजिया नगार ये बात इस तरफ इशारा करते हैं कि इसमें पाकिस्तान की भी कुछ एजेंसीज़ एक्टिवली इन्वॉल्व हैं, और वो एजेंसीज़ जिनका ताल्लुक़ CIA से रहा है, जिनके ज़रिए तालिबान और ये मजहबी जुनूनी पैदा किए गए थे, वो आज भी उतने ही एक्टिव हैं वहाँ पर। और ये बात समझ में इसलिए आती है कि गिलगत एक छोटी सी जगह है, वहाँ पर असलों यानी खुराक का पहुँचना भी मुश्किल बात है, जबकि वहाँ असलों के ढेर कैसे जमा हुए। एक थोड़ी सी आबादी के इलाके में ये मुश्किल बात नहीं है ढूंढना कि किसके घर पर असला है, कौन उसमें इस्तेमाल कर रहा है उसको, और उसके पीछे किसका हाथ है। चुनाचे मैं समझता हूँ कि इसमें जहाँ बाहर के इंटरेस्ट हैं उसमें पाकिस्तान के अपने अंदर वो फोर्सेस जिनके डांडे बाहर की ताकतों से जुड़े हुए हैं वो भी उसका हिस्सा हैं। और ये नहायत अफसोसनाक सूरत हाल है। अगर पाकिस्तान कमज़ोर होता है तो ये दूरस निगाह ना रखने वाली क़्यादत की बात है, जो सिर्फ अपनी नाक से आगे नहीं देखते कि अगर पाकिस्तान है तो सब कुछ है, अगर पाकिस्तान नहीं है तो फिर कुछ भी नहीं है। आज दुनिया में जो इज़्ज़त, नाम, शान इन सब लोगों की है वो पाकिस्तान की वजह से है, और पाकिस्तान कमज़ोर होता है तो फिर पाकिस्तान एक मजाक के तौर पे दुनिया में जाना जा रहा है। आजकल मजहबी जुनूनियत के हवाले से जाना जा रहा है, दहशतगर्दी के हवाले से जाना जा रहा है, करप्ट और नाअहल हुकूमत के हवाले से जाना जा रहा है। तो ये तो एक मजाक बनता चला जा रहा है। और अगर हुकूमत की रिट ऐसे इलाकों पर भी ना हुई तो फिर पाकिस्तान के बहुत से इलाके जो हैं वो पाकिस्तान में मालूम नहीं किस हद तक उनको आप साथ रखने में कामयाब हो पाएंगे।
बहुत बहुत शुक्रिया जैदी साहब। कंदील साहब, गिलगित में इस वक्त सूरत हाल क्या है?
देखिए, गिलगित में सूरत हाल इंतहाई अफसोसनाक है, इसलिए कि गुज़श्ता 8 दिनों से जो जिस तरह के हालात गिलगित में मौजूद हैं उसमें एक तरफ तो कर्फ्यू है और दूसरी तरफ वहाँ पर हमले भी जारी हैं, और इस दौरान चूँकि जो शाहराह रेशम है वो पूरी रोड भी बंद है, और वहाँ पर कर्फ्यू की वजह से ज़ाहिर है कि खाने पीने की चीज़ों का फुकदान है और पेट्रोल और डीज़ल का भी बहुत ज़्यादा कमी है, जिसकी वजह से वहाँ पर मूवमेंट बिल्कुल लिमिटेड होकर रह गई है। आज थोड़ी देर के लिए वहाँ पर कर्फ्यू का जो उसमें नरमी की गई और इस दौरान लोगों को इजाज़त दी गई कि वो अपने अशिया ज़रूरत को ख़रीद सकें, लेकिन जब वो दुकानों पे गए, बाहर मार्केटों में गए, अक्सर मार्केटें तो खुली नहीं, दुकानें खुली नहीं, और जो इक्का दुक्का दुकानें खुली हैं वहाँ पर कोई ऐसी चीज़ ही नहीं थी वो ख़रीद सकें, इसलिए कि गिलगित में ज़्यादातर सामान जो है वो इस्लामाबाद से और मुल्क के दूसरे हिस्सों से जाता है। اور اس کا انحصار بھی موسم کے اوپر ہوتا ہے. جب فلائٹس وہاں پہ جاتی ہیں اگر بائی ایئر بھی رستہ بحال ہو تو اس وقت فلائٹس جا سکتی ہیں جب وہاں پر موسم ٹھیک ہو. ظاہر ہے کئی دفعہ پورا پورا ہفتہ وہاں فلائٹس نہیں جا سکتی, اور ایک آدھ فلائٹ اگر جائے بھی تو بہت کم میٹیریل لے جا سکتی ہے. اس وجہ سے وہاں پر ابھی انتہائی پیچیدہ صورتحال ہے, اور خاص طور پر کوہستان کے بعد چلاس میں جب بسوں سے اتار کر لوگوں کو شہید کیا گیا تو اس کے بعد اب ایک انسرٹینٹی کی کیفیت ہے. اس لیے کہ جیسا کہ علی جعفر صاحب نے بھی کہا کہ یہ گلگت اور بلتستان انتہائی حساس علاقہ ہے, اس کے جو پاکستان کے تین ہمسایہ ملک ہیں ان کے بارڈرز اس کے ساتھ لگتے ہیں, اور سب سے امپورٹنس اس میں چائنا کی ہے, کیونکہ چائنا کی پاکستان سے جتنی بھی زمینی تجارت ہوتی ہے وہ ساری کی ساری اس علاقے سے ہوتی ہے. اور دوسری طرف یہ ایک ٹوریزم کے اعتبار سے بھی بڑا مشہور علاقہ ہے. اب اس لحاظ سے جب وہاں پہ ٹورسٹ پھنسے ہوئے تھے ان کو تو اگرچہ گورنمنٹ نے نکال لیا کل 120 سے زائد لوگوں کو جو جاپان اور مختلف ملکوں سے آئے ہوئے تھے وہاں سے نکال کر ان کو اسلام آباد پہنچا دیا گیا, لیکن اب جو چائنا سے بڑے بڑے کنٹینرز آتے ہیں, ٹریڈ ہوتی ہے ڈیلی بیسس پہ, اور بہت زیادہ اشیاء ضرورت پاکستان میں عام استعمال کی پاکستان کی مارکیٹوں میں جو چیزیں ہیں وہ اسی روٹ سے ہوتی ہیں. اب وہاں پر گلگت میں ایسے حالات پیدا ہونے کے بعد یہ ایک ٹریڈ بھی ڈسٹرب ہوئی ہے, وہاں کے جو لوکل کمیونٹی ہے وہاں شدید ایک بحرانی کیفیت پیدا ہو گئی ہے. لیکن 8 دنوں کی اس کرفیو کے دوران ایک پازیٹیو خبر آج یہ آئی ہے کہ جو 30 لوگ کچھ وہاں پہ اغوا ہوئے تھے اور ان کو آج گورنمنٹ نے بازیاب کرانے کا اعلان کیا ہے کہ وہ مل گئے ہیں, اور ان کو اس وقت بازیاب کرا لیا گیا ہے. اور اس طرح کئی اور علاقوں سے بھی خبریں آ رہی ہیں کہ کچھ لوگوں کو اریسٹ کیا گیا ہے. اگر اس طرح کی خبریں جلد جلد آتی رہیں اور وہاں پر جو ڈسٹربنس پیدا کرنے والے گروپ ہیں ان کے لیڈرز کو اگر گورنمنٹ اریسٹ کر لیتی ہے یا ان کو کنٹرول کر لیتی ہے تو تب تو امید کی جا سکتی ہے وہاں پر ایک پرامن فضا دوبارہ قائم ہو. لیکن اگر ایسا نہیں ہوتا تو ظاہر ہے کہ یہ کرفیو اٹھا بھی لینے سے وہاں کے حالات بہتر نہیں ہو سکیں گے.
بہت بہت شکریہ زیدی صاحب. جناب گلگت میں انتہا پسندوں کا دہشت گردوں کا اصل منصوبہ کیا ہے؟
جی منصوبہ تو وہی ہے جو اس خطے میں امریکہ کا منصوبہ ہے, اور یہ جتنے دہشت گرد ہیں یہ سب سرویئنٹ ہیں امریکن امپیریلزم کے, جو ان کے فیوچر عزائم ہیں اس خطے میں, اور یہ انہوں نے اس لیے ہی پیدا کیے تھے تاکہ وہ اپنے جو مقاصد ہیں ان کو ان کے ذریعے حاصل کر سکیں. مثلا جہاں کہیں بھی امریکہ نے اپنی فوجیں اتارنی ہوتی ہیں وہاں القاعدہ کے نام سے بم بلاسٹ ہوتے ہیں, اور پتہ چلتا ہے خبریں آئیں کہ جی وہاں بم بلاسٹ ہو گئے اور القاعدہ تنظیم وہاں موجود ہے اور اس کو ہم نے کرش کرنے اور اس کو ختم کرنے اور جمہوریت کو بحال کرنے کے لیے اس ملک میں ہمیں جانا ضروری ہے. چنانچہ وہاں پر نیٹو کی فورسز بھی اتر جاتی ہیں اور امریکی افواج بھی وہاں بیٹھ جاتی ہیں جا کے, اور یہ جو طالبان القاعدہ اور اس طرح کی مذہبی تنظیمیں جو جن کا تعلق سعودی عرب سے ہے, اور سعودی عرب کا مطلب ہے امریکہ سے ہے, یہ لازم و ملزوم ہیں امریکی مفادات کے ساتھ, اور پینٹاگون جو ہے ان کے پینٹاگون کے جو فیصلہ کرنے والے ارباب اختیار ہیں یہ براہ راست ان کے ماتحت ہیں, اور ان کے عزائم اوباما آ جائے یا بش آ جائے چلا جائے وہ عزائم نہیں بدلتے, اس لیے کہ تمام پالیسیز تو پینٹاگون بناتی ہے. چنانچہ یہ دہشت گردی کو صرف آئسولیشن میں نہیں دیکھنا چاہیے, اس علاقے کا جو دہشت گردی کا سارا معاملہ ہے وہ اس پورے خطے کی سیاست کے ساتھ جڑا ہوا ہے, اور وہ سیاست کیا ہے وہ سب کے علم میں ہے. افغانستان میں امریکہ آ کر بیٹھا ہوا ہے, اس پورے خطے میں وہ پھیلنا چاہتا ہے, پاکستان میں اس کو اسی طرح کا فری ہینڈ چاہیے جیسا کہ فری ہینڈ اس کو عراق میں ملا, جیسا کہ افغانستان میں ملا, اور ملک کو انسٹیبل کرنے میں اس کا پوری طرح سے یعنی کوشش ہے. اب پاکستان کے اندر کے جو ادارے ہیں उनको ये समझने और सोचने की बात है, ख्वाह वो पार्लियामेंट हो या फौज हो या मौजूदा हुक्मरान हो, कि उन्होंने पाकिस्तान को कहाँ लेकर जाना है। पार्लियामेंट गिलगित में शहीद होने वालों के बारे में दुआ तो कर देती है और मुतालबा भी करती है कि कमीशन बिठाया जाए, और ना उन दुआओं में कोई असर है ना उस कमीशन, वो कमीशन किसी काम के होते हैं, और करारदाद भी जो मंजूर करते हैं कि नेटो वहाँ वहाँ जो हैं वो हमले, ड्रोन हमले ना हों, तो उन करारदादों पर भी कोई अमल नहीं होता। वो करारदाद मंजूर करते हैं, दूसरे लम्हे वहाँ ड्रोन हमले बढ़ जाते हैं। तो ये पार्लियामेंट ने तय करना है कि वो पाकिस्तान को कहाँ लेकर जाना चाहते हैं, और क्या वाकई वो पाकिस्तान के इन महरूम इलाकों, जहाँ पर पहले ही बलूचिस्तान में एहसास महरूमी बहुत पहले से है, ये फाटा के जो इलाके हैं इनमें डेवलपमेंट उस तरह कभी नहीं हो पाई, गुर्बत है, तालीम नहीं है, इनमें एहसास महरूमी पहले से मौजूद है, और इनको आज सुबह 2009 में अगर बनाया भी गया तो आज तक उनको पूरी प्रोविंशियल स्टेटस नहीं मिल सका। वहाँ चीफ मिनिस्टर भी अपॉइंट हो गया, गवर्नर भी है, लेकिन उसका जो अभी तक वो जो फुल प्रोविंशियल प्रोविंस की शक्ल बननी चाहिए थी वो अभी तक नहीं बन पाई। तो एहसास महरूमी मौजूद है वहाँ पर। अगर हुकूमत का भी कंट्रोल ना हो और शिया सुन्नी फिसाद बढ़ जाएगा, जो कि लगता है क्योंकि हो ये रहा है, यहाँ की जो रिपोर्ट्स रिसेंटली मैंने पढ़ी हैं कि गिलगित की जो रेशो थी आबादी, वो 80% वहाँ शिया आबादी है गिलगित बल्तिस्तान में, और 20% अहले सुन्नत वल जमात के लोग थे। ये ग्रेजुअली डेमोग्राफिक चेंज की जा रही है, और बाहर से लाकर वहाँ आबाद किए जा रहे हैं वो मजहबी इंतहा पसंद जो कि शिया फिका के ख़िलाफ़ हैं। चुनाचे वहाँ पर ये क्लैश उभारने की शक्ल पैदा की गई है, और इसके पीछे वो तमाम, जैसे पहले मैंने कहा, वो तमाम एजेंसीज और अफराद और तंजीमें जो पाकिस्तान में हैं और जो एक्टिवली सपोर्टेड बाय अमेरिका डायरेक्टली और थ्रू सऊदी अरब, वो सब इसमें हिस्सेदार हैं।
बहुत बहुत शुक्रिया। और नाज़रीन, टेलीफोन लाइन के ज़रिए हमारा राबिता बरकरार हुआ है पाकिस्तान के जाफरिया अलायंस के सरबराह सेनेटर अब्बास कुमैली साहब से। अब्बास कुमैली साहब, अस्सलाम वालेकुम जनाब।
वालेकुम अस्सलाम।
जनाब, ये गिलगित और क्वेटा, ये जो दहशतगर्दी के वाक़यात हो रहे हैं, इनके पीछे कौन से अनासिर हैं और उनका हदफ क्या है?
बिस्मिल्लाह रहमान रहीम। जैसा कि अभी अभी मैंने आपके आखिरी अल्फाज सुने, जब आप किसी मारूफ अहले सुन्नत के आलम से गुफ्तगू कर रहे थे, तो हकीकत में यही सूरत हाल है।
अली जाफर जैदी साहब से गुफ्तगू हो रही थी जो लंदन में है।
अच्छा अच्छा माशा, ठीक है। तो वो यही मेरे भी तासुरात हैं और ख्यालात हैं कि ये एक गहरा जो है वो गहरी साजिश है और खेल है कोई बैन अलाक्वामी,
जी।
और उसमें यहाँ की भी करता धरता और एजेंसियां शामिल हैं कि गिलगित हो, बल्तिस्तान हो, बारा चिनार हो, कोयटा हो, जहां जहां शिया जो हैं वो अच्छी खासी तादाद में हैं या कसरत में हैं, और फिर कराची भी, वहां इन शियों की कमर तोड़ दी जाए, और बिलखुसूस गिलगित बल्तिस्तान बारा चिनार में यही कोशिश है। और चूंकि तवक्कात के बरक्स बात हो गई है, लिहाजा अब फिर बारा चिनार में फसादात कराए जा रहे हैं, और जो कुछ हुआ पिछले दिनों में वो इसीलिए हुआ ताकि मोमिनीन के हौसले पस्त हों और फिर से पारा चिनार में दहशतगर्दों को ला करके आबाद किया जाए। यही सूरत हाल गिलगित में हो रही है कि गिलगित की डेमोग्राफी को चेंज किया जा रहा है, और इसमें जाहिर है कि हुकूमत की एजेंसियां और हुकूमत के मुख्तलिफ इदारे यकीनन शामिल होंगे इसमें, इसके बगैर ये मुमकिन नहीं है। एक तरफ तो सूबा बना दिया गया, सूबा बनाने के बाद हुकूक वो नहीं मिले जो दीगर सूबों के हैं, और फिर अब ये खेल खेला जा रहा है। तो और उसके बाद फिर आप क्वेटा बलूचिस्तान को देखें कि जहां गुज़िश्ता रोज़ एक अलमनाक वाकया पेश आया, मुसलसल शियों की टारगेट किलिंग हो रही है और कोई न कोई दहशत गर्दी का वाकया पेश आ रहा है, ताकि वहां के शियों को कमजोर से कमजोर तर किया जाए और वहां की हजारा बरादरी को का कत्ले आम हो या सफाया हो उनका और उन्हें हिजरत पर मजबूर किया जाए, ताकि वही अहदाफ जाके पड़ोसी मुल्कों पर हमलों के जो मंसूबे हैं वो उसको भी उसकी भी तकबील हो सके, और कराची में भी जहाँ शिया किसी हद तक ताकतवर हैं और अपनी आवाज बुलंद कर लेते हैं, इनको भी सबक सिखाया जाए और कराची और दीगर शहरों को भी डीआई खान बना दिया जाए। डेरा इस्माइल खान अच्छा खासा एक जहाँ शियों की तादाद थी, अच्छी खासी तादाद थी, शिया ताकतवर थे और आजादारी बड़े पैमाने पर होती थी, वोट बैंक भी था वहाँ। आज सूरत हाल ये है कि डीआई खान में कोई बाहर का जाकिर और मुहर्रम में भी नहीं आके पढ़ सकता मजालिस, हत्ता के बक्कर से भी, बक्कर जो कि 30 मील के फासले पर है, एक अजीब तजुर्बा किया जा रहा है, और वहां पर कोई प्रोग्राम जो है वो इमाम बारगाह में भी इंतजामिया की इजाजत के बगैर नहीं हो सकता, बाहर से कोई जाकर नहीं आ सकता। अभी पिछले दिनों मैं खुद गया था लेकिन मुझे रोकने की हर मुमकिन कोशिश की गई, यहाँ तक कि मुझे तमाम फैसिलिटीज से और सिक्योरिटी से डिनाई कर दिया गया, लेकिन मैं इसके बावजूद वहां जाकर आया हूँ और मैंने वहां खिताब भी किया, जबकि बानिया ने मजलिस जो कि चैलुम की मजलिस कर रहे थे शहीद की, उनसे लिखवा तक लिया गया कि ये खिताब नहीं करेंगे और हमारा इनसे ताल्लुक नहीं होगा। तो ये सूरत हाल है जनाब के पूरे मुल्क में एक अजीब सूरत हाल है, दहशत गर्दी हो रही है, मुसलसल टारगेट किलिंग हो रही है, शियों की नस्ल कुशी हो रही है और उन्हें खत्म करने की हर भरपूर कोशिश हो रही है, और उसमें इसके पीछे यकीनन बाहर से इशारे हैं, कोई एजेंडा है इंटरनेशनल, कुछ कुवत है, कुछ मुस्लिम ममालिक भी इसमें मुझे उनका भी अमल दखल नजर आ रहा है। हमेशा ही वो यहाँ के मामलात में मुदाखलत करते रहे, हत्ता के सियासत में भी उनका अमल दखल रहा है, और आज उन्हें बहुत से मुआहदे हुए हैं पाकिस्तान की हुकूमत के, उनसे वो नाखुश हैं, यकीनन नाखुश हैं, और वो चाहते हैं कि ये सब कुछ तरहों पर हम हो जाए।
बहुत बहुत शुक्रिया अब्बास कुमैली साहब। कंदिल अब्बास साहब, जनाब गिरगिट के ताल्लुक से मतजाद खबरें मिल रही हैं, सरकारी रिपोर्टों में मरने वालों की तादाद 20 तक बताई गई है, लेकिन गैर सरकारी रिपोर्टों में जाँ बहक होने वालों की तादाद इससे कहीं ज़्यादा है, और बताया जाता है कि चिलास के वाक़े के बाद भी कई वाक़यात ऐसे रूनमा हुए हैं जिसमें मुसल्ला दहशत गर्दों ने बसों को रोका है और वहाँ से मुसाफिरों को उतार के उन्हें गोलियों से भून दिया है, बाज़ रिपोर्टों में बताया गया है कि ज़िबा कर दिया है, बाज़ रिपोर्टों में 200 लोगों तक के मारे जाने की खबर है और कई सौ लोगों को वो अगवा करके अपने साथ ले गए, हकीकत क्या है?
देखिए हकीकत अनफॉर्चुनेटली इस वजह से हम जान नहीं पा सके कि वहाँ पर कर्फ्यू के दौरान मीडिया को बिल्कुल बैन कर दिया गया और वहाँ से जो मोबाइल नेटवर्क्स हैं इसको भी बंद कर दिया गया, इस वजह से वहाँ की जो रियल सिचुएशन है वो बाकी लोगों तक नहीं पहुँच पा रही है, और हकायक क्या हैं ये अब कुछ डिफरेंट सोर्सेज से जो खबरें पहुँची हैं उसमें यह कि जब लोगों को उतारा गया और उनमें से कुछ लोगों को शहीद कर दिया गया, उनमें से तकरीबन 20 की डेड बॉडीज मिल चुकी हैं, इसलिए कंफर्म रिपोर्ट जो बताई जाती है वो 20 के शहीद होने की हैं, बाकी 150 से ज़ायद लोगों के बारे में ये है कि उनको किडनैप कर लिया गया और वो अगवा हैं, लेकिन बहुत से लोगों का ये भी कहना है कि वहाँ पर इन लोगों को भी शहीद करने के बाद, चूँकि ये वाक़यात दरिया के किनारे पर पेश आए थे और कई बसों को उन्होंने कहते हैं कि दरिया के अंदर फेंक दिया और बाज़ लोगों को शहीद करके दरिया के अंदर फेंक दिया गया, जिसकी वजह से ये कन्फर्मेशन नहीं हो रही है कि वहां पे कितने लोग शहीद हुए हैं, और बाज लोगों के बारे में तो यह भी कहा गया कि उनको शहीद करने के बाद उनके चेहरों को पत्थरों से ایسے مثل دیا گیا کہ ان کی شناخت نہ ہو سکے. ظاہر ہے کہ اس طرح کی جو بربریت ہے, انتہائی بری صورت حال ہے, یہ کسی مسلمان سے متوقع نہیں ہے, اور یہ پاکستان کے کسی جو مذہبی گروپ ہیں ان سے یہ ایسی صورتحال کی توقع نہیں کی جا سکتی. اگر کوئی مذہبی گروپ کے نام پہ ایسی دہشت گردی کرتا بھی ہے تو وہ میرا خیال ہے کہ کسی اسلام دشمن ایجنڈے پہ عمل کر رہا ہے, اس کا مسلمانوں سے کوئی تعلق نہیں.
جی بہت بہت شکریہ زیدی صاحب. جناب پاکستان کا جو قبائلی شیعہ علاقہ ہے پارا چنار, وہ کئی سال تک طالبان دہشت گردوں کے محاصرے میں رہا ہے, اور طالبان نے اس کا محاصرہ اس طرح سے کیا تھا کہ پارا چنار جانے والے سارے راستوں کو انہوں نے غیر محفوظ بنا دیا تھا. ان راستوں پر شیعہ مسلمانوں کے جو کارواں جاتے تھے, ان کی جو بسیں ہوتی تھیں, ان پر وہ حملہ کرتے تھے, اغوا کرتے تھے, اور اس کے لیے انہوں نے غیر محفوظ بنا دیا تھا. یہی سلسلہ گلگت میں بھی شروع ہوا ہے, تو کیا آپ یہ سمجھتے ہیں کہ کیا گلگت کا بھی اسی طرح سے محاصرہ کرنے میں طالبان کامیاب ہو جائیں گے جس طرح انہوں نے پارا چنار کا محاصرہ تقریباً 5 سال تک رکھا ہے؟
جی یہ بالکل آپ کی بات ٹھیک ہے کہ گلگت کو پارا چنار کی صورتحال جیسی صورت حال بنائی جا رہی ہے گلگت میں, اور یہ جیسے میں نے پہلے عرض کیا یہ طالبان بجائے خود جو ہیں ان سے یہ ناممکن بات ہے کہ وہ خود یہ سب کچھ کر سکیں. یہ سب کچھ اس ایجنڈے کا حصہ ہے کہ یہ علاقے جو کہ بہت سینسٹیو ہیں, جغرافیائی اہمیت کے حامل ہیں, ان پر اتنا تشدد کیا جائے شیعوں پر کہ وہ تمام کے تمام وہاں سے ہجرت کر جائیں, اور یہ علاقے براہ راست ان قوتوں کے کنٹرول میں آ جائیں جو سعودی عرب اور امریکہ کے ایجنڈے پر کاربند ہیں. اور امریکہ کا ایجنڈا اس خطے میں جو کہ سب کے علم میں ہے, اس میں اہم ترین اس وقت جو ہے وہ یہ ہے کہ ایران جہاں اور امپورٹنٹ ان کے ہیں ہدف, اس میں ایک اہم ہدف یہ ہے کہ ایران کے گرد گھیرا تنگ کیا جائے. تو جو ڈیولپمنٹ آپ کو بلوچستان میں نظر آتی ہے وہ بھی اسی جانب ہے. اس علاقے میں بھی شیعہ آبادی کو وہاں سے اگر خوف زدہ کر کے نکال دیا جائے تو پھر اگر فیوچر میں انہوں نے ایران کے گرد دائرہ تنگ کرنا ہے تو یہ علاقے ایسے ہیں جہاں سے ان کے لیے آسانیاں پیدا ہوں گی اپنے ہدف کو حاصل کرنے میں. لیکن ہوتا یہ کہ پلانز پینٹاگون یا امریکہ اپنے بناتا ہے. ویتنام میں ہم نے دیکھا پلانز کچھ تھے, ہوا کچھ ہے. اسی طرح پالیسیز یہ جو بھی بنائیں لیکن تاریخ اپنا راستے کا تعین بعض اوقات خود کرتی ہے, جیسا کہ ریسنٹلی ہم نے دیکھا. پلان تو ان کا یہ تھا کہ عراق پر آئیں گے اور اس کے فوراً بعد 2-4 ہفتے میں ایران پر پہنچ جائیں گے سیدھا, لیکن نہیں ہو پایا. اسی طرح ان کا خیال یہ تھا کہ شام پر چند ہفتوں میں اس کا معاملہ صاف کر کے تو حزب اللہ اور یہ سب کو ہم اپنے قبضے میں کرنے کے بعد اس خطے کو, تو پھر ایران کے بارے میں جو نعرے بازی تھی ہم حملہ کریں گے, اسرائیل حملہ کرنے والا ہے, تو یہ سارا کے سارا جو پلان ہے یہ بعض اوقات عملی شکل اختیار نہیں کر سکتا. لوگ ریسسٹ کرتے ہیں, حکومتیں ریسسٹ کرتی ہیں, اور وہ ہدف یہ حاصل نہیں کر پاتے جس طرح سے ان کے اپنے عزائم ہوتے ہیں. تو پاکستان میں پارا چنار کا جو 5 سال کا جو تجربہ ہے اس کو گلگت تک پھیلایا جا رہا ہے, اور یعنی دانہ پانی بند کیا جا رہا ہے شیعوں کا, اور اس میں ریاست شامل ہے. افسوسناک بات یہ ہے کہ پاکستان کی ریاست اس میں شامل ہے.
بہت بہت شکریہ عباس کمیلی صاحب. جناب آپ کیا کہتے ہیں, کیا گلگت کو دوسرا پارا چنار بنایا جا رہا ہے؟
بالکل بنانے کی کوشش تو کی جا رہی ہے.
جی
لیکن میں نہیں سمجھتا ہوں کہ اس میں کامیاب ہو سکیں گے. شیعہ حضرات آپ کو پتا ہے کہ وہ کربلا کے ماننے والے ہیں, وہ ہتھیار نہیں ڈالتے, ہرگز نہیں ڈالتے, وہ عراق ہو, وہ لبنان ہو یا وہ پاکستان ہو, ان میں اس میں یقیناً دنیا کو ناکامی ہوگی. یہ لاکھ ایجنڈے بناتے رہے اپنے اور منصوبے بناتے رہے, انہیں کامیابی ہرگز نہیں ہوگی اور اب تک بھی نہیں ہو رہی. البتہ یہ کہ راستے بڑے مخدوش ہیں, جلاس کا راستہ جانتے ہو کر گلگت جانا ہوتا ہے, اور وہاں پچھلے دنوں بھی نہیں پچھلی حکومت کے دور میں بھی مسلسل وہاں پہ بسوں سے اتار کسی طرح سے مارا جاتا رہا, مومنین کو ذبح کیا جاتا رہا, لیکن بالآخر مومنین کو ہی کامیابی حاصل ہوئی اور اسی سے بوکھلا کے اب پھر یہ سب کچھ کر رہے ہیں. لیکن دیکھیے انشاءاللہ ایمان والے ہی غالب رہیں گے.
بہت بہت شکریہ قندیل عباس صاحب. جناب آپ کا کہنا یہ ہے کہ یہ جو کچھ ہو رہا ہے گلگت سے لے کر کوئٹہ تک, یہ دراصل پاکستان کو کمزور کرنے کی سازش پر عمل کیا جا رہا ہے, تو پاکستان کے ارباب حل و عقد اس سازش کو سمجھتے ہیں یا نہیں؟
دیکھیے بالکل جو پاکستان کے سیاسی حلقے ہیں اس میں یہ ریئلائز کیا جا رہا ہے کہ پاکستان کے خلاف ایک گھناؤنی سازش کی جا رہی ہے, بالکل اسی طرح جیسے افغانستان میں ایک ریجڈ گروپ کو اٹھایا گیا اور اس کے بعد ایسی صورتحال پیدا کی گئی کہ پورے افغانستان میں بدامنی پیدا ہوئی. اس سے پہلے اس طرح کے تجربات مصر میں اور الجزائر میں کیے گئے تھے, جہاں پر جب لوگوں نے ایک اسلام کی بنیاد پر پازیٹیو چینج کی بات کی, ایک سیاسی تبدیلی کی بات کی, تو وہاں پر سیاسی گروپوں کے جمہوری انداز میں برسر اقتدار آنے کے باوجود ان کو پیچھے ہٹا دیا گیا. اس طرح کی کیفیت ہمیں ترکی میں بھی نظر آئی, الجزائر میں نظر آئی, ایجپٹ میں نظر آئی, لیکن وہاں پر پھر ایک کچھ انتہا پسند گروپ ایسے کریٹ کیے گئے جنہوں نے وہاں پر مسلمانوں کے خلاف ہی ایسے اقدامات کیے, اتنے گھناؤنے قسم کی بربریت کا ارتکاب کیا کہ وہاں پہ بعض اوقات پھر ایسی آوازیں سننے میں آنے لگی کہ اگر یہی اسلام ہے تو ہمیں یہ اسلام نہیں چاہیے. اس طرح کا میڈیا سے پروپیگنڈا آیا کہ اسلام تو امن اور سلامتی کا دین ہے, لیکن اگر مسلمان اور اسلام کا کلمہ پڑھنے والے ہی آ کر اس طرح گلے کاٹنا شروع ہو جائیں گے, اس طرح دھماکے کرنا شروع ہو جائیں گے, بچوں اور عورتوں کو مارنا شروع کر دیں گے, بے گناہوں کو, تو پھر ایسے اسلام کی ضرورت نہیں ہے. اسی طرح کی کچھ سچویشن پاکستان میں بھی ہے کہ کچھ ریجڈ گروپ ہیں, کچھ بالکل الٹریٹ قسم کے ایسے طبقے ہیں کہ جو دشمن کے اعلی کار بنے ہوئے ہیں اور وہ اس طرح کے جرائم کا ارتکاب کر رہے ہیں. لیکن پاکستان میں چونکہ فوجی جو عامر تھے ضیاء الحق, اس کے زمانے میں اس طرح کے ایسا ایشو پیدا کیا گیا کہ اس نے اپنے اقتدار کو طول دینے کے لیے ایک ایسا حربہ استعمال کیا کہ وہ بھی پاکستان کو ایک اسلامک سٹیٹ بنانا چاہتا ہے اور اس پاکستان میں اسلامی نظام کا نفاذ چاہتا ہے, لیکن اس گھناؤنے قسم کے پروگرام کے اندر اس طرح کے گروپوں کو کریٹ کیا گیا جنہوں نے بعد میں اور آج تک پاکستان کی جو سالمیت ہے اس کو نقصان پہنچا رہے ہیں. لیکن جب پاکستان میں سیاسی حکومت آتی ہے اور سیاسی قیادت سامنے آتی ہے تو اس میں چونکہ عوام کے نمائندے بیٹھے ہوتے ہیں اور پارلیمنٹ کے اندر 300, 400, 500 لوگ ہوتے ہیں, صوبائی اسمبلیوں میں لوگ بیٹھے ہوتے ہیں, تو ہر ایک کو اپنے ایجنڈے پر چلوانا ممکن نہیں ہوتا. یہ ریئلائزیشن جو پولیٹیکل لیڈرشپ ہے اس کے اندر موجود ہے اور پاکستان میں اس کا اظہار کیا جا رہا ہے کہ اگر اس طرح کے گروپوں کو جو کالعدم قرار دیے جانے کے باوجود اپنی سرگرمیاں کر رہے ہیں, ان کو کنٹرول نہ کیا گیا تو اس سے پاکستان کی داخلی سلامتی کو شدید قسم کے خطرات لاحق ہو جائیں گے. بنیادی مسئلہ یہ ہے کہ پاکستان کی اگر جو ایتھنسٹی ہے پاکستان میں, یعنی نسلی اور قومی بنیادوں پر فسادات ہوتے ہیں یا دہشت گردی ہوتی ہے یا مذہبی دہشت گردی ہوتی ہے, تو ان سب چیزوں میں ایک اہم عنصر یہ ہے کہ پاکستان میں الٹریسی ہے، پاکستان میں جہالت ہے، پاکستان میں تعلیم کا فروغ نہیں ہونے دیا جا رہا، جس کی وجہ سے جس کا ایک الٹیمیٹ جو نتیجہ ہے وہ یہ ہوتا ہے کہ غربت اور افلاس ہوتا ہے، بے روزگاری ہوتی ہے. اب ایسی سچویشن میں لوگوں کو استعمال کرنا بڑا آسان ہو جاتا ہے. ظاہر ہے کہ جب تعلیم نہیں ہوگی، غربت ہوگی، بے روزگاری ہوگی تو اس سے پاکستان کی ریاست کمزور ہوگی، پاکستان کمزور ہوگا، پاکستان کی سوسائٹی کمزور ہوگی. اس سازش کو پاکستان کے مذہبی گروپ بھی سمجھتے ہیں، پاکستان کے عوام بھی سمجھتے ہیں، پاکستان کی لیڈرشپ بھی سمجھتی ہے. اسی لیے کئی اچھے اقدامات بھی سامنے آ رہے ہیں. خود گلگت کے اندر جب لوگ شہدا کے جنازے پڑھے گئے تو کئی اہل سنت نے وہاں پر شامل ہو کر تعزیت کا اظہار کیا، اور پاکستان کے کئی جو اہل سنت کی تنظیمیں ہیں، جماعتیں، ان کی طرف سے اس معاملے کو کی مذمت کی جا رہی ہے. اور پارلیمنٹ کے اندر خود پاکستان کے جو وزیر داخلہ ہیں انہوں نے اعلان کیا ہے کہ وہ مختلف مذہبی رہنماؤں کو لے جا کر گلگت کے اندر ایسی کوششیں کرنا چاہتے ہیں کہ وہاں پر مذہبی امانگی پیدا ہو اور جو امن اور سلامتی کے دشمن ہیں ان کا کلا کما کیا جا سکے. اس طرح کی اٹیمپٹس ہیں، لیکن اس میں سنجیدگی کی ضرورت ہے، اور جب تک سنجیدگی نہیں دکھائی جائے گی اس طرح کی اٹیمپٹس بھی کامیاب نہیں ہو سکتی.
بہت بہت شکریہ زیدی صاحب. ابھی قندیل صاحب نے اپنی گفتگو میں اشارہ کیا کالعدم جماعتوں کی طرف. تو پاکستان میں بہت سی جماعتیں، بہت سی تنظیمیں، بہت سے گروہ ممنوع قرار دیے گئے ہیں، کالعدم قرار دیے گئے ہیں، لیکن اس کے باوجود ان کی سرگرمیاں جاری ہیں. اس بارے میں آپ کیا کہیں گے؟
جی، یہ سرگرمیاں بغیر سرپرستی کے نہیں ہو سکتی، اور مجھے افسوس سے یہ کہنا پڑتا ہے کہ اور وکی لیگ کے بھی بے شم یہ اس آ چکی ہیں، ایکسپوز ہو چکی ہیں باتیں، کہ موجودہ حکمران خواہ وہ کسی بھی پارٹی سے ہوں، خواہ وہ پروونشل اس میں ہوں یا مرکزی اس میں ہوں، سب کے سب کہتے کچھ ہیں، عملاً کچھ اور کرتے ہیں. یہ ارینجڈ بات ہے کہ ہم ڈرون حملوں کے بارے میں قرارداد منظور کرتے رہیں اور آپ جو ہے اس کو اپنے حملوں کو جاری رکھیں. اسی طرح یہ جو ملک میں عام شہری کو سلامتی اور تحفظ مہیا کرنا حکومت کا کام ہے، بیان دینا کام نہیں ہے. بیان دینے کی حد تک کہ ہم سنی شیعوں کو ملا کر وہاں لے جا کر امن قائم کریں گے، یہ بیان اسی طرح سے ہیں جیسے کہ وکی لیک نے کہا تھا، ریکارڈ پر ہے، ان کے ارینجمنٹ ہیں کہ ہم قراردادیں آپ کے خلاف منظور کرتے رہیں گے، بیان دیتے رہیں گے، آپ اپنا کام جاری رکھیں. کیا یہ ریاست کا اور حکمرانوں کا کام نہیں ہے کہ عام شہری کو تحفظ فراہم کریں؟ امن و امان کا نفاذ حکومت کا کام ہے. یہ نہیں ہو رہا اس لیے نہیں کہ نااہل ہیں، یا نااہل تو ہیں، یا یہ کہ ان سے یہ ہو نہیں پا رہا، ایسی بات نہیں ہے، ان کے ارادے کچھ اور ہیں. یہ ملک میں امن و امان قائم نہیں رکھ سکتے، نہ ہی رکھنا چاہتے ہیں. اگر امن ہو جائے گا تو پھر بہت سے سوال اٹھیں گے، اور ان سوالوں کے جوابات حکمرانوں کے پاس نہیں ہیں. آج امریکہ پاکستان فرنٹ لائن سٹیٹ ضیاء الحق نے بنایا، آج اس کی بدترین شکل بن چکی ہے. اس میں تمام حکمران ضیاء الحق کے بعد آنے والے سب اس میں شامل ہیں. انہوں نے اپنا اپنا حصہ اپنے وقت کے ساتھ ساتھ اس میں ڈالا ہے. آج پاکستان ایک دن میں اس حالت پہ نہیں پہنچا، اس کے پیچھے کئی دہائیاں ہیں، اور اس میں سب کا حصہ ہے. تو مجھے بہت افسوس سے کہنا پڑتا ہے کہ پاکستان کے حکمران اس تمام مسئلے میں امریکہ کے سبسرویئنٹ ہیں، امریکہ کے مفادات کا تحفظ کر رہے ہیں، اور اس کے لیے وہ تمام حربے جو کہ استعمال ہونے چاہیے وہ ہو رہے ہیں، اور یہ بھی گلگت اور بلتستان کے علاقے میں جو ہو رہا ہے یہ اس کا حصہ ہے.
بہت بہت شکریہ، بہت بہت شکریہ علی جعفر زیدی صاحب. اور اسی کے ساتھ ہم ڈاکٹر قندیل عباس اور سینیٹر عباس کمیلی کے بھی شکر گزار ہیں. پروگرام کے بارے میں ہمیں آپ کی رائے کا بھی انتظار رہے گا. ہمارا ای میل ایڈریس ہے andaz_jahan@sahartv.ir. اور ہمارا یہ پروگرام آپ بدھ کی صبح کی نشریات میں بھی دیکھ سکیں گے. اس وقت تک کے لیے ہم آپ سے اجازت چاہتے ہیں. خدا حافظ.